नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। सरकारले आर्थिक समृद्धिको आधार कोर्न दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 शुरू गरेको छ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नाराका साथ हिजोदेखि दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्याङ्क संकलन कार्य शुरूआत भएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2082 चैत 1 गतेदेखि 2083 असार मसान्तसम्म जिल्ला स्तरमा आर्थिक गणना कार्यालय स्थापना गरी तथ्याङ्क लिने जनाएको छ। आजको कार्यक्रममा हामी हिजोदेखि शुरू भएको दोस्रो राष्ट्रिय आर्थिक गणना, आर्थिक गणनाको प्रक्रिया, यसको महत्व लगायतका सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई।
हजुर,
अब दोस्रो राष्ट्रिय आर्थिक गणना हिजोबाट शुरू भयो र अब यो असारसम्म यो गणना हुने यहाँहरूले जानकारी दिनुभएको छ। अब यो कसरी अगाडि बढ्यो? हिजो सबै जिल्लाहरूमा एकैसाथ शुरूआत भयो कि हिजोदेखि जुन खालको गणना कार्य शुरू भएको छ, यो कसरी शुरू भयो र कसरी अब अगाडि बढ्छ?
हजुर, यो राष्ट्रिय आर्थिक गणना 2082 हिजोदेखि तथ्याङ्क संकलन कार्य चाहिँ सबैतिर शुरू भएको छ नेपालभर नै। करिब हिजोको हामी बेलुकासम्मको रिपोर्ट हेर्दा अहिले चाहिँ 11,000 चान्चुन चाहिँ फारमहरू हाम्रा प्रतिष्ठानहरू गणना भएका छन् हिजोको डेटमा। सबै जिल्लाहरूबाट चाहिँ संक्रमण भएको रिपोर्ट आएको छ। त्यसले गर्दा हिजोको दिन पहिलो दिन अब कतिपय गणना क्षेत्रमा पुगिसकेको अवस्था छैन, कति पुग्दैछन्, तथापि कतिपयको चाहिँ सामानहरू बुझेर भर्खर जिल्लाबाट हिजो मात्रै निस्किएका छन्। त्यो कारणले गर्दा पनि अलिकति कम देखिएको छ। त 11,000 चान्चुन विवरण प्राप्त भएको छ, यो सङ्ख्या चाहिँ अब बढ्दै जान्छ। अझै हिजोको दिनमा करिब करिब हाम्रो 265 प्रतिष्ठानले चाहिँ यी सेन्ससमा भाग लिन्छु भन्नुभएको छ भने 46 चाहिँ यी सेन्ससमा रजिस्टर गर्न सुरु पनि गर्नुभएको छ प्रतिष्ठानहरूले। त्यसले गर्दा हिजोको सिनेरियो हेर्दाखेरि आर्थिक गणना उल्लासमय र एकदमै सहज रूपमा सञ्चालन भएको हामीले ठानेका छौँ।
भनेपछि अब यसमा प्रतिष्ठानहरू स्वयं आफै पनि सहभागी भएर अनलाइन माध्यमबाट तथ्याङ्क अथवा विवरण भर्ने अवस्था पनि छ कि त्यहाँ गणकै पुग्नुपर्ने अवस्था हो कि कस्तो हो? यो
हाम्रा 4,000 गणकहरू छन्, 500 जस्तो सुपरवेक्षकहरू छन्। उनीहरू फिजिकली नै भौतिक रूपमै प्रतिष्ठान भएको ठाउँमा पुग्नै पर्छ। त्यहाँ पुगेर त्यो प्रतिष्ठानको केही विवरणहरू सामान्य टिप्ने र उनीहरूले यी सेन्ससमा भाग लिन चाहनुहुन्छ भने पासपोर्ट र युजर नेम दिनुपर्छ त्यहाँ। र हामीले पुग्नुपर्ने कारण अर्को, त्यो प्रतिष्ठानको चाहिँ लोकेसन पनि हामी ट्र्याक गर्छौँ, होइन? त्यो प्लस कोड भनेर जिआइएसको प्लस कोड पनि लिनुपर्छ र फिजिकली नै पुगेर गणकहरूले लिनुपर्ने प्रावधान मिलाएका छन्। अब यी सेन्सनमा कसरी भाग लिने भन्ने विषय चाहिँ उहाँहरू त स्वैच्छिक हुन्छ। कतिपय प्रतिष्ठानहरू चाहिँ ठुलो प्रस्तुतिको हुन्छ, उनीहरूले समय दिन सक्दैनन्, शाखाकारले पनि धेरै हुन्छ। त्यस्तो प्रतिष्ठानले चाहिँ तत्काल हाम्रा गणकहरूलाई विवरण दिन सक्ने अवस्था हुँदैन। त्यो कारणले गर्दा उहाँहरूको चाहिँ यी सेन्ससमा भाग लिने भनेर इच्छा व्यक्त गर्नुहुन्छ अनि हामीले पासपोर्ट र युजर नेमहरू दिन्छौँ र उहाँहरूलाई भर्ने तरिकाहरू, निर्देशनहरू सबै कुरो दिएर हाम्रो गणकले उहाँहरूले भर्नुभयो कि भएन भनेर ट्र्याक गरिरहनुहुन्छ। अनि केन्द्रले पनि उहाँहरूले भरेको विवरण, जस्तै मैले अघि भने 265 प्रतिष्ठानले भर्छु भनेर फारम भर्ने भनेर इच्छा गर्नुभयो, 46 चाहिँ भर्न सुरु गर्नुभयो भनेपछि त्यो हामीले ट्र्याक गरिरहेका छौँ र कतिले भर्नु भएन भने उहाँहरूलाई हामीले प्रत्यक्ष रूपमा फेरि गएर फेरि भर्नुपर्ने हुन्छ। हामीले सम्भव भएसम्म यी सेन्ससमा भाग लिनेहरूलाई फोनबाट भर्नुभयो कि भर्नु भएन भनेर सोधपुछ गर्ने, यदि भर्न नसक्ने अवस्था आयो भने फेरि फिजिकल्ली हाम्रो गणकहरू जानुपर्छ त्यहाँ। त्यो किसिमले गरिएको छ। अरू चाहिँ हामी प्रत्यक्ष रूपमा गणकहरूले 15-30 मिनटमा आराम गर्न सक्ने गरेर र व्यवस्था मिलाइएको छ।
अब 4,000 गणक परिचालन भएको यहाँले उल्लेख गर्नुभयो, अब यो संख्याको हिसाबमा अब यो कार्य सम्पन्न गर्न कति यो संख्याले कति सहज हुन्छ? अब दुर्गम भागहरू छन्, अब यो गणना जिल्लाका सदरमुकामहरूमा ती दुर्गम पहाड़ी हिमाली जिल्लाहरूमा होला, अब अन्य शहरी जिल्लाहरूमा त अब सबै ठाउँमा पालिका स्तरमा नै हुन सक्छ। अब यसको यो संख्याको हिसाबमा र यो काम सम्पन्न गर्ने सन्दर्भमा कति पर्याप्त जनशक्ति हो यो?
जनशक्ति अलिकति पर्याप्त त होइन, तर समयको हिसाबले गर्दा हामीले समयलाई अलिकति लम्ब्याएका छौँ। हामीले 2.5 महिनाको अवधि भनौँ न, झन्डै 2 महिना 7 दिनको अवधि दिएको छौँ। त्यो अवधिले गर्दा हाम्रो यो गणना सम्भव छ। हामीले सबै हिसाब गरेर एउटा फर्म भर्न कति समय लाग्छ, 2 महिना 7 दिनमा एउटा गणकले एभरेजमा कति भर्छ भन्ने सबै हिसाब गरेर समय गरेर गरेका छौँ। करिब हाम्रो 1500 लाखको चाहिँ हारिमा प्रतिष्ठानहरू यो पटक गणना हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। र हिजोको तथ्याङ्क सङ्कलन जुन विवरण प्राप्त भएको छ हिमाल पहाड तराईको, हाम्रो हिमाली क्षेत्रबाट जहाँ दुर्गम क्षेत्र छन् त्यहाँबाट पनि हामीले विवरण प्राप्त गरेका छौँ। त्यसले गर्दा हुन्छ कि राम्रै हुन्छ यो पटक भन्ने हामीले चाहिँ अहिले लागेको अवस्था छ। हजुर,
अब यसको महत्व यसअघि पनि आर्थिक गणना शुरू गरिएको थियो र यो दोस्रो पटक शुरू गरिँदैछ, अब यसको महत्व चाहिँ समग्र भनौँ न के हुने रहेछ, यसको महत्वलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब यसको महत्व दूरगामी छ। राज्यले हाम्रो अब अर्थतन्त्रको आकार कस्तो छ, व्यापार व्यवसायमा संलग्न कस्ता किसिमका प्रतिष्ठानहरू छन् जसको आकार पनि थाहा पाउनु पर्यो, र अब व्यावसायिक रूपमा दर्ता भएर दर्ता नभएर संसारमा भएका प्रतिष्ठानहरू व्यवसायहरू उद्योगहरू के कस्तो अवस्थामा छन्, अनि उनीहरूले ब्याङ्किङ प्रणालीबाट ऋण प्राप्त गरेका छन् कि छैनन्, ऋण लिएको छन् भने कहाँबाट लिएका छन् ऋण, कानुनी स्थिति कस्तो हो, होइन स्वामित्व उनीहरूको आफ्नै छ कि व्यक्तिको छ कि महिलाकोमा छ कि पुरुषकोमा छ, एकदमै मिलेर पुँजी लगानी गरेर साझेदारीमा गरेको छ कि एकल छ कि, होइन यी लगानी र पुँजीहरू कस्तो छन्, अनि उत्पादन के गरिरहेका छन्, सेवाहरू कस्तो प्रदान गरिरहेका छन्, व्यवसाय सञ्चालनको लागि ऋण र महिला व्यवस्थापकहरूको अवस्था के छ, क्षेत्रीय र प्रादेशिक विवरणहरू पनि प्राप्त हुन्छ यसमा, स्थानीय स्तरको प्रदेशको र सङ्घको सबैद्वारा सबै विवरणहरू यी विवरणहरू प्राप्त हुन्छन्, र अन्तमा हामीले चाहिँ व्यवसायहरूले भोग्नु परेका समस्याहरू के के छन् र राज्यलाई उहाँहरूको तर्फबाट दिनुपर्ने सुझावहरू के छन्, यी कुराहरू समेटेर हामीले यो गणना गरेका छौँ। त्यसले गर्दा राज्यले हरेक वर्ष देशको आर्थिक अवस्था कस्तो छ भनेर आकलन गर्दा यो महत्त्वपूर्ण तथ्याङ्कको आधार लिएर मात्र सम्भव छ। हाम्रो देश चाहिँ आर्थिक हिसाबले कस्तो अवस्थामा छ, अहिले अरू देशभन्दा हाम्रो स्थिति कस्तो छ, हामीले हाम्रो अर्थतन्त्रको साइज आकारलाई अहिले राज्य अहिलेको सरकारले 100 खर्ब भन्दा बढी पुर्याउने भन्ने लक्ष्य लिएको छ। त्यसले गर्दा हामीले नेपालभरि भएका उद्योग प्रतिष्ठान व्यापार व्यवसाय सारा किसिमका जुनसुकै हुन् जो आर्थिक क्रियाकलाप सञ्चालन गर्ने वस्तु तथा सेवा उत्पादन गर्ने आर्थिक इकाइहरू चाहिँ को एउटा एकिन सङ्ख्या हामीले प्राप्त गर्नुपर्छ। त्यो सङ्ख्या प्राप्त गरिसकेपछि तिनीहरूले उत्पादन गर्ने वस्तु र सेवाहरूलाई चाहिँ मूल्यमा परिणत गर्ने गरेर विवरणहरू हामीले सङ्कलन गर्नुपर्ने हुन्छ। त्यसले मात्रै हाम्रो देशको वास्तविक आकार पहिचान गर्न सहयोग गर्छ। जस्तै अहिले 62 खर्ब नेपालको अर्थतन्त्र छ भन्छौँ, जस्तै जिडिपीको हिस्सा जिडिपी चाहिँ 62 खर्ब छ भन्छौँ, र सबैभन्दा बढी कृषि क्षेत्रको छ भन्छौँ हामी, त्यसै गरेर त्यसपछि उद्योग क्षेत्रको त्यस्तै छ, गैर कृषि क्षेत्र मध्येमा पनि उद्योगको निर्माणको सञ्चारको क्षेत्र रियल इस्टेटको क्षेत्र सरकारी क्षेत्रहरू अनि त्यस्तै गरेर शिक्षाको क्षेत्र स्वास्थ्यको क्षेत्र यी विभिन्न क्षेत्रले अर्थतन्त्रमा एउटा योगदान पुर्याएको छ। सानो एउटा हाम्रो गाउँघरमा चलाउने किराना पसल किन नहोस्,
बाटामा राखेको एउटा तरकारी पसल किन नहोस्, अर्थात् देशमा भएको ठुला ठुला फ्याक्ट्रीहरू कम्पनीहरू किन नहुन्, ती सबैको केही न केही अर्थतन्त्रमा हिस्सा छ। त्यो हिस्सा आकलन गरेपछि कुन कस्ता उद्योग प्रतिष्ठानहरूले कति लगानी रहेछ, स्वदेशी लगानी कति छ, विदेशी लगानी कति छ, रोजगारी कति सिर्जना गरे, नेपालमा कुन प्रकारका व्यवहार व्यवसाय उद्योगहरू चाहिँ बढिरहेछन् र कस्ता किसिमका उद्योग प्रतिष्ठानहरू आवश्यक छन्, रोजगारी सिर्जना गर्नको लागि कस्ता प्रतिष्ठानमा लगानी सरकारले गर्नुपर्दछ भन्ने कुराहरू, यो यावत कुराहरू चाहिँ यो आर्थिक गणनाबाट जानकारी प्राप्त हुन्छ। त्यसले गर्दा राज्यलाई, प्रदेशलाई, सरकारलाई, स्थानीय सरकारलाई, स्वयं व्यापार व्यवसाय उद्योगीहरूलाई पनि र आम पब्लिकलाई परिवारलाई पनि यसको चाहिँ एउटा लाभ चाहिँ लिने अवसरको रूपमा लिनुपर्छ। यो
भनेपछि अब यो आर्थिक गणनाले अर्थतन्त्रमा कुन क्षेत्रको योगदान कति छ भन्ने स्पष्ट चाहिँ तस्विर यसको अन्तिम नतिजाले चाहिँ दिन्छ, होइन?
स्पष्ट तस्विर ल्याउने एउटा महत्वपूर्ण आधार हो यो आर्थिक गणनाले मात्रै चाहिँ लिँदैन। अघि मैले भने घर परिवारका कृषि क्षेत्रमा साना साना गराइसी होइन कृषि उत्पादनहरूमा संलग्न भएको व्यक्तिहरूको विवरण त यहाँ आउँदैन। अर्को कुनै सर्वेबाट गर्छौँ हामी, लेबर फोर्स सर्वे, लिभिङ स्ट्यान्डर्ड सर्वे भन्छौँ होइन, त्यस्तै गरेर सरकारको खर्च र खर्चका विषयहरू यहाँ अहिले हामी बजारमा लिँदैनौँ। त्यो चाहिँ मलनिकाबाट सिधै हामी गभर्मेन्टको सिस्टमबाट लिन्छौँ। त्यसले गर्दा यसले मात्रै चाहिँ दिँदैन भन्ने नै हो र सबै जोडेर चाहिँ अर्थतन्त्रको आकार निकाल्ने त यसले एउटा आधार चाहिँ दिन्छ।
देशभर दर्ता भएका र नभएका ठूला वा साना व्यापार तथा प्रतिष्ठान रोजगारीका हिसाबले धेरै रोजगारी दिएका हुन् वा स्वरोजगारका लागि सञ्चालनमा रहेका उद्योग, कल कारखाना, व्यापार व्यवसाय, गैर सरकारी संघ संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि यो आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका इकाइमा यो गणना सञ्चालन हुँदैछ। र अब यसमा चाहिँ अब भनौ न अब छुट्न पनि सक्छन्, अब यी जुन निकायहरू अघि उल्लेख गरिएका निकायहरू सकेसम्म चाहिँ यी प्रतिष्ठानहरू, यी निकायहरू चाहिँ नछुटोस् भन्ने सन्दर्भमा त्यो संयन्त्र कस्तो तयार पार्नु भएको छ यहाँहरूले?
यो वास्तवमा चुनौतीको विषय नै छ हामीलाई। कुनै पनि प्रतिष्ठान छुट्नु हुँदैन, सबै प्रतिष्ठान व्यापार व्यवसायको योगदान आउनुपर्छ, तब मात्रै देशको अवस्था कस्तो छ भनेर जानकारी प्राप्त गर्न सकिन्छ। त्यसले गर्दा हामीले चाहिँ स्थानीय तहलाई, प्रदेश तहलाई, वडा कार्यालयलाई कुनै पनि प्रतिष्ठान छुट्नु हुँदैन है, हाम्रो गणनामा यहाँहरूको योगदान हुनुपर्छ, गणकारलाई सहयोग गर्नुपर्छ। त्यहाँ हरेक स्थानीय तहमा वडामा भएका निजी क्षेत्रका व्यवसायहरूलाई राखेर एउटा सहजीकरण समितिहरू गठन गरिएको छ, स्थानीय तहमा पनि त्यही अनुसार व्यवस्था मिलाइएको छ। हाम्रा जिल्ला स्थित कार्यालयहरूले नगरपालिकामा दर्ता भएका विवरणहरू प्राप्त गर्ने, त्यहाँबाट छुटे कि छुटेन भन्ने कुराहरू पनि हेर्ने र गणकहरूले पनि त्यसलाई अलिकति हरेक टोल बस्ती क्षेत्रमा जाने किसिमले हामीले प्रविधि मैत्री पनि बनाएका छौँ। जिआइएस कोडिङ गरेर भनौँ न, आफ्नो लोकेसनमा हामी कहाँ कहाँ हिँडिरहेका छौँ, कुन कुन लोकेसन छुट्यो होला भन्ने कुराहरू चाहिँ जिआइएस म्यापिङ गरेर लोकेसन म्यापिङ गर्ने, ट्र्याकिङ गर्ने सिस्टमहरू बनाएका छौँ र उनीहरूले डेली रिपोर्टिङ गर्नुपर्छ हामीलाई बेलुका 5 बजेतिर। जस्तै अघि मैले 11,000 चाहन्छौँ हाम्रो गणना सम्पन्न भयो हिजो एक दिनमा भने, मैले त्यो डेली रिपोर्टिङ सिस्टमबाट आएको विवरण हो त्यो। त्यसले गर्दा केन्द्रबाट पनि हामीले विभिन्न प्रतिष्ठानहरू, ठुला ठुला गाउँ संस्था सङ्घ महासङ्घका प्रतिनिधिहरू, नेपाल सरकारसँगबाट तथ्याङ्कहरू पनि सङ्कलन गरिरहेका छौँ। उनीहरूबाट पनि विवरण ल्याएर कहीँ छुट्छन् कि भन्ने हिसाबले आन्तरिक राजस्व कार्यालयबाट भ्याटसहितका व्यक्तिको विवरणहरू ल्याउने र त्यहाँबाट उनीहरूले कतिपय प्रतिष्ठानहरू बन्द अर्थात् हुन सक्लान्, कति प्रतिष्ठानहरू चाहिँ बोर्ड नराखिकन अफिस सञ्चालन गरेको हुन्छ, फिजिकली भेट्न सकिँदैन। त्यसले गर्दा त्यस्ता किसिमलाई नै ध्यानमा राखेर हामीले केन्द्र स्तरमा सङ्घ महासङ्घका सङ्घबाट उहाँका सङ्घ सदस्यहरू र सरकारी निकायको कम्पनी र सरकारलाईबाट विवरणहरू ल्याएर चाहिँ त्यसलाई भ्यालिडेट गर्ने काम पनि गरिरहेका छौँ। त्यसले गर्दा कुनै पनि नछुटाउने भनेर हामीले सचेत पनि छौँ त्यो विषयमा।
सँगै अब विवरण सङ्कलन गर्दा कतिपय कारणले त्यो वास्तविक विवरण नआउने परिस्थिति नै हुन्छ, मानिसहरू भइरहेको भन्दा अलि बढाएर वा कम त्यो जानकारी नदिने अवस्था पनि आउन सक्छ. अब यो तर्फ चाहिँ कसरी वास्तविक विवरण ल्याउने भन्ने सन्दर्भमा गणकहरूलाई र त्यो सन्दर्भमा सोधिने प्रश्नहरूलाई चाहिँ कसरी मजबुत बनाउनु भएको छ यहाँहरूले?
हामीले एकदमै सरल प्रश्न बनाएको छ. कुनै पनि विवरण चाहिँ नदिउँ डराउनु पर्ने अवस्था खालका प्रश्नहरू छैनन्. सामान्य प्रश्नहरू छन् एकदम. उनीहरूको दर्ता प्रक्रियाका कुराहरू, उनीहरूको आफैलाई परेको समस्याका बारे, बिमाका विषयहरू सामान्य छन्. एउटा कुरा चाहिँ हामीले उनीहरूले उत्पादन गरेका सेवा वस्तुहरूको चाहिँ मूल्य कति छ भन्ने एउटा हामीले सोधेको छ. त्यो पनि एकमुष्ट रकममा छ. त्यो हरेक सेक्टर हामीले सोधेर उहाँहरूलाई अप्ठ्यारो पारेको छैनौँ यसपटक, किनभने यो गणना भएको कारणले गर्दा धेरै कुराहरू सोध्न सकिँदैन. टाइम समयको हिसाबले, धेरै हिसाबले हामी अन्य सर्वेहरूमा डिटेल विस्तृत विवरणहरू सोध्छौँ स्याम्पलिङ गरेर. त्यसले गर्दा त्यो विषयलाई चाहिँ ध्यान राखेका छौँ भने गणकहरूलाई त्यही प्रकारले हामीले प्रशिक्षित पनि गरेका छौँ. कुनै पनि विवरण छोड्नु हुँदैन, उनीहरूसँग छलफल गरेर ल्याउनुपर्छ एउटा पाटो. अर्को चाहिँ केन्द्रबाट हरेक सङ्घ सङ्गठनको व्यवस्थापनको सङ्घहरू महासङ्घहरूसँग हामीले छलफल अन्तर्क्रियाहरू राम्रो गरेका छन् र उहाँहरूले आफ्ना सङ्घका सदस्यहरूलाई, महासङ्घका सदस्यहरूलाई परिपत्र गर्ने, उनीहरूलाई सहयोग अपिल जारी गर्ने र यो तथ्याङ्कबाट गोपनीयता कायम हुन्छ, हामी राष्ट्रिय तथ्याङ्कहरूलाई विवरण दिनुपर्छ, यो हाम्रै लागि हो भन्ने किसिमको सन्देशहरू जारी गरिरहेका छौँ र सम्भव भएसम्म सबै स्थानीय तहमा, प्रदेशमा भएका, सङ्घमा भएका सबै व्यापारिक प्रतिष्ठानहरूलाई चाहिँ वान बाई वान हामी विभिन्न सङ्घ महासङ्घ मार्फत अथवा हाम्रो जिल्ला कार्यालय मार्फत त्यसलाई चाहिँ सहजीकरण गर्ने कामहरू गरिरहेका छौँ. त्यसले गर्दा सही तथ्याङ्क प्राप्त हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ.
अब प्राविधिक तयारीको सन्दर्भमा कुरा गरौँ. अब जसरी हिजोदेखि यो गणना सुरु गर्ने अवस्था आयो, यसमा थुप्रै प्राविधिक पक्षहरू मिलाउनु पर्ने हुन्छ र गणना गर्ने क्रम सँगै यसको प्रशोधन र अन्तिम नतिजा आउँदासम्म को तयारी यहाँहरूले गर्नुभएको छ. प्राविधिक रूपमा गरिएका तयारीहरू चाहिँ कस्ता छन् सुरुदेखि यो नतिजा सार्वजनिक गर्ने सम्मको?
हजुर, अब सबै तयारी त पुरा भइसक्यो. अब हामी तथ्याङ्क संकलन गरिसकेपछि नतिजा प्रकाशनतिर लाग्छौँ. हामी अर्को आर्थिक वर्षमा सरी गरी 5 महिनाभित्रमा हाम्रा नतिजाहरू सार्वजनिक गर्ने हिसाबले हामीले काम गरिरहेका छौँ र हामीले अहिले नयाँ बनाइएको भनेको ई सेन्ससको एउटा वेब पेजहरू अनि जिआइएस म्यापिङका सिस्टमहरू, हाम्रा लोकेसनहरू, प्रतिष्ठान व्यापार व्यवसायको लोकेसन र हाम्रा गणकहरूले फिल्डमा चाहिँ कुनै पनि प्रतिष्ठान नछुटोस् भनेर आफूले गरेको क्षेत्रको लोकेसनहरू, डेली रिपोर्टिङ सिस्टमहरू यी सबैहरू लागू गरेको छौँ र अब प्रतिवेदनको अब यो गरिसकेपछि यसलाई फेरि एकपल्ट रुजु गर्ने, केही हामीलाई शङ्का लाग्यो विवरणहरूमा भने त्यसलाई प्रतिष्ठानहरूमा सोधेर फोन गरेर फेरि त्यसलाई एकिन गर्ने, त्यसलाई अलिकति हामीले डाटा मिले नमिलेको भेरिफाई गर्ने कामहरू पनि गर्छौँ केही समय. त्यो खालको कार्यक्रमहरू हामीसँग छ अहिले.
सँगै अब तथ्याङ्क संकलन भन्ने बित्तिकै एउटा व्यक्ति एउटा प्रतिष्ठानमा जाँदै गर्दा त्यो व्यक्ति अथवा प्रतिष्ठानले गोपनीयताको सुनिश्चितता पनि खोजेको हुन्छ. अब यहाँहरूले गोपनीयता चाहिँ पूर्ण हुन्छ, एउटा व्यक्तिको व्यक्तिगत वा संस्थागत विवरण पहिचान चाहिँ कतै खुल्दैन भन्ने गरी विश्वस्त तुल्याउनु भएको छ. यो गोपनीयताको सन्दर्भ अलिकति उल्लेख गरिदिनुहोस् त, जुन जसले विवरणहरू दिन्छन् उनीहरू विश्वस्त हुने आधार चाहिँ कस्तो छ?
अब म तपाईँलाई एउटा कुरा चाहिँ के भने, यो 2079 तथ्याङ्क ऐन जारी छ, त्यो कानुनमा बसेर हामी व्यवस्थित छौँ. हामीले कुनै पनि तथ्याङ्कहरू चाहिँ सार्वजनिक गर्नु हुँदैन, व्यक्तिगत विवरणहरू यसलाई चाहिँ सामूहिक रूपमा मात्रै प्रकाशन गर्नुपर्छ, कर प्रयोजनको लागि अथवा कुनै अड्डा अदालतमा हामीले प्रयोग गर्नु हुँदैन भन्ने कुराहरू यहाँहरूको माध्यमबाट पनि दिइरहेका छौँ. अहिले भर्खरै पनि अब 7 बजे हुन लागिसकेका छ, मेरो कान्तिपुरमा पनि एउटा अहिले इन्टरभ्यू छ, मैले यहाँभन्दा बढी अब यहाँसँग जोड्न सकिने अवस्था रहेन. गोपनीयताको हिसाबमा हामी राष्ट्रिय तथ्याङ्कहरूलाई एकदम सुनिश्चित छ.
अब अन्त्यमा यो कोही पनि नछुटुन् कोही नदोरिउन् भन्ने सन्दर्भमा यहाँहरूको कार्यालयको आह्वान के हुन्छ?
कोही पनि छुट्टिँदैन र कोही पनि दोहोऱ्याउनु पनि हुँदैन. यो हाम्रो अर्थतन्त्रको मापन भएकोले सबै सजग हुनुपर्छ र सबै सरकार निकायले हाम्रा फिल्डमा आएका गणकहरूलाई चाहिँ आफैले स्वइच्छाले पनि फर्म भर्ने, विवरण भर्ने,
भरिएन भने पनि बोलाउने र बोलाएर भर्न लगाउने र सम्पर्क सम्बन्धी ठाउँहरूमा सम्पर्क गर्ने यस्ता किसिमका कामहरू गरेर यसलाई सफल बनाउन हामी सबै सरकारवाला निकायहरू प्रतिष्ठानहरू उद्योगहरूसँग एकदमै हार्दिक अपिल गर्न चाहन्छौँ।
हुन्छ त, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेसँग। विशेष गरी राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजोदेखि दोस्रो आर्थिक गणना 2082 शुरू गरेको छ। यो आर्थिक गणना शुरू गर्दै गर्दा गणकहरू 77 जिल्लामा पुगेका छन् र त्यहाँ रहेका दर्ता भएका र नभएका ठूला साना व्यापार प्रतिष्ठान रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगारका लागि सञ्चालनमा रहेका उद्योग कल कारखाना व्यापार व्यवसाय गैर सरकारी संघ संस्था सरकारी संस्थान सरकारी वा निजी विद्यालय अस्पताल लगायत आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका इकाइमा गणकहरू पुगेका छन् र त्यहाँको विवरण संकलन शुरू भइसकेको छ र यो विवरण संकलन भइसकेपछि यसलाई प्रशोधन गरेर तथ्याङ्क बाहिर ल्याउने तथ्याङ्क कार्यालयले जनाएको छ र यो आर्थिक गणनाको सन्दर्भमा केन्द्रित रहेर आजको अन्तर्संवाद गर्यौं। यो सँगै भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।